الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم بادشاہ کی سڑی ہوئی لاش یہ مضمون غیبت کی تباہ کاریاں صفحہ 163 تا 178 سے لیا گیا ہے دعائے عطار یا اللہ پاک جو کوئی 17 صفحات کا رسالہ بادشاہ کی سڑی ہوئی لاش پڑھ یا سن لے اس کے سارے گناہ معاف فرما اور اسے اپنا مقبول بندہ بنا کر بے حساب مغفرت سے نواز دے آمین بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم درود شریف کی فضیلت حضرت علامہ مجد الدین فیروز آبادی رحمت اللہ علیہ سے منقول ہے جب کسی مجلس میں یعنی لوگوں میں بیٹھو اور کہو بسم اللہ الرحمن الرحیم وصلی اللہ علی محمد تو اللہ پاک تم پر ایک فرشتہ مقرر فرما دے گا جو تم کو غیبت سے باز رکھے گا اور جب مجلس سے اٹھو تو کہو بسم اللہ الرحمن الرحیم وصلی اللہ علی محمد تو فرشتہ لوگوں کو تمہاری غیبت کرنے سے باز رکھے گا صلو علی الحبیب صلی اللہ علی محمد غیبت نیکیوں کو جلا دیتی ہے آہ ہمارے معاشرے کی بربادی افسوس صد کروڑ افسوس غیبت کرنے اور سننے کی عادت نے ہر طرف تباہی مچا رکھی ہے منقول ہے آگ بھی خشک لکڑیوں کو اتنی جلدی نہیں جلاتی جتنی جلدی غیبت بندے کی نیکیوں کو جلا کر رکھ دیتی ہے میری نیکیاں کہاں گئیں اے عاشقان رسول غیبت کی تباہ کاریوں میں سے یہ بھی ہے کہ اس کی وجہ سے نیکیاں ضائع ہو جاتی ہیں جیسا کہ اللہ پاک کی عطا سے غیب کی خبریں دینے والے پیارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا بے شک قیامت کے روز انسان کے پاس اس کا کھلا ہوا نامہ اعمال لایا جائے گا وہ کہے گا میں نے جو فلاں فلاں نیکیاں کی تھیں وہ کہاں گئیں کہا جائے گا تو نے جو غیبتیں کی تھیں اس وجہ سے مٹا دی گئی ہیں قیامت میں ایک ایک لفظ کا حساب ہوگا پیارے پیارے اسلامی بھائیوں آہ بروز قیامت ایک ایک لفظ کا حساب ہوگا غور کیجئے اس فانی دنیا میں عمر عزیز کے 4 دن گزارنے کے بعد ہمیں اندھیری قبر میں اتار دیا جائے گا پھر اس کی وحشت آمیز تنہائیوں میں نہ جانے کتنا عرصہ ہمارا قیام ہوگا پھر جب عرصہ محشر میں حساب و کتاب کے لیے حاضری ہوگی تو اپنا ہر ہر عمل اپنے نامہ اعمال میں لکھا ہوا دکھائی دے گا جیسا کہ قرآن مجید فرقان حمید کے پارہ 30 سورۃ الزلزال آیت نمبر 6 تا 8 میں ارشاد ہوتا ہے یومئذ یصدر الناس اشتاتا لیروا اعمالہم فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ ترجمہ کنز الایمان اس دن لوگ اپنے رب کی طرف پھریں گے کئی راہ ہو کر تاکہ اپنا کیا دکھائے جائیں تو جو ایک ذرہ بھر بھلائی کرے اسے دیکھے گا اور جو ایک ذرہ بھر برائی کرے اسے دیکھے گا آہ اللہ قدیر کی خفیہ تدبیر ہمارے بارے میں کیا ہے کچھ نہیں معلوم آیا بارگاہ رب العزت سے پروانہ مغفرت جاری ہوگا یا معاذ اللہ دخول جہنم کا حکم ملے گا اس کا کچھ نہیں پتا نسأل العافیہ یعنی ہم عافیت کا سوال کرتے ہیں گر تو ناراض ہوا میری ہلاکت ہوگی ہائے میں نار جہنم میں جلوں گا یا رب عفو کر और सदा के लिए राजी हो जा, गर करम कर दे तो जन्नत में रहूंगा या रब। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद, तूबू इलल्लाह अस्तग़फिरुल्लाह। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद। जिसकी गीबत की जाए वो फ़ायदे में, जब आपको मालूम हो कि मेरी गीबत की गई है तो सीख पा होने यानी गुस्से में आ जाने के बजाय सब्र तहम्मुल से काम लीजिए, और यूं भी नुकसान उसी का होता है जिसने गीबत की। जिसकी गीबत की गई वो तो फ़ायदे ही में रहता है। चुनाचे हज़रत सैयदना अबू उमामा रदी अल्लाहु अन फरमाते हैं, बंदे को क़्यामत के दिन जब उसका नामे आमाल दिया जाएगा तो वो उसमें ऐसी नेकियां देखेगा जो इसने ना की होंगी। अर्ज़ करेगा, ए मेरे रब, ये मेरे लिए कहाँ से आ गई? कहा जाएगा, ये वो नेकियां हैं जो लोगों ने तुम्हारी गीबत की थी। मेरी माँ मेरी नेकियों की ज़्यादा हकदार है। हज़रत सैयदना अब्दुल्ला बिन मुबारक रहमतुल्लाही अलैह के सामने किसी ने गीबत का तस्करा किया तो फरमाया, अगर मैं किसी की गीबत करना दुरुस्त जानता तो अपनी माँ की गीबत करता, क्योंकि मेरी नेकियों की सबसे ज़्यादा हकदार वही है। माँ के पूरे हुकूक अदा नहीं किए जा सकते। प्यारे प्यारे इस्लामी भाइयों, दिल को चोट लगाने के लिए इस हिकायत में इबरत के काफ़ी मदनी फूल हैं। गोया फरमा रहे हैं कि नेकियां चूँकि अनमोल हैं और माँ के हुकूक से भी सुबुक दोषी मुमकिन नहीं, लिहाजा अगर नेकियां किसी को देनी ही हों तो इंसान अपनी माँ ही को क्यों ना दे दे। इस हिकायत से माँ की अहमियत का भी पता चलता है। बहरहाल गीबत में कोई भलाई नहीं, इसमें रुसवाई ही रुसवाई है। ए प्यारे खुदा अज़पए सुल्तान मदीना, गीबत की नहू सस से मेरी जान छुड़ा दे, आधे गुनाह मुआफ़। हज़रत सैयदना अता खुरासानी रहमतुल्लाही अलैह फरमाते हैं, अगर कोई आपकी गीबत करे तो परेशान ना हो, गीबत करने वाला नादानिस्ता तौर पर आप ही के साथ भलाई कर रहा है। हमें ये बात पहुंची है कि जिसकी एक बार गीबत की जाए उसके निस्फ यानी आधे गुनाह मुआफ हो जाते हैं। सारी रात की इबादत और गीबत। एक बार हज़रत सैयदना हातिम असम रहमतुल्लाही अलैह की नमाज तहज्जुद फौत हो गई तो ज़ौजा मोहतरमा ने आप रहमतुल्लाही अलैह को इस पर आर यानी गैरत दिलाई। आप रहमतुल्लाही अलैह ने फरमाया, गुज़िश्ता शब कुछ अफराद सारी रात नवाफिल में मसरूफ रहे हैं और सुबह उन्होंने मेरी गीबत की है, तो उनकी उस रात की इबादत बरोज़े क़ियामत मेरे मीज़ान अमल यानी आमाल तुलने के तराजू में रख दी जाएगी। 100 बरस की नफली इबादत और एक गीबत। ए आशिकाने औलिया, बुजुर्गान दीन रहमतुल्लाही अलैहिम के फरामीन में हिकमत के बेशुमार मदनी फूल होते हैं। मस्कुरा हिकायत में गीबत करने वालों को बड़े अछूते अंदाज में चोट लगाई गई है ताकि वो गीबतें करके अपनी इबादतें दाव पर ना लगाएं। इस हिकायत से ये मदनी फूल भी मिला कि जो आदमी ख्वास सारी सारी रात इबादत में गुजारे मगर गीबतों से बाज ना आए तो उसकी इबादत और रियाजात उन लोगों को दे दी जाएंगी जिनकी गीबतें और हक तलफियां की हैं। सच पूछो तो 100 बरस की नफली इबादत के मुकाबले में सिर्फ एक बार की गीबत ज्यादा खतरनाक है, क्योंकि अगर कोई शख्स जिंदगी में कभी भी नफली इबादत नहीं करेगा तब भी क़यामत में इस पर उसकी गिरफ्त यानी पकड़ नहीं है, जबकि गीबत में रब्बुल इज़्ज़त की मासियत यानी नाफरमानी और सवाब आखरत की इदाअत यानी ज़ाया होना और हलाकत है। दुनिया की सारी दौलत का हाथ से जाते रहना अगरचे नफ्स पर गिरा बार है मगर हकीकत में बहुत छोटा नुकसान है, और क़यामत में एक नेकी भी अगर किसी को हक तलफी के इवज़ देनी पड़ गई तो खुदा की कसम ये बहुत बड़ा नुकसान है। मीजा पे सब खड़े हैं, आमाल तुल रहे हैं, रख लो भरम खुदारा अत्तार कादरी का। हाजत रवाई और बीमार पुरसी की फजीलत। प्यारे प्यारे इस्लामी भाइयों, गीबत की बद खसलत से जान छुड़ाइए, नेकियां बचाइए बल्कि खूब बढ़ाइए, नेकियां बढ़ाने के मक्की मदनी नुस्खे अपनाइए और जन्नतुल फिरदौस के हकदार बन जाइए। सुभानअल्लाह, कितने खुश नसीब हैं वो इस्लामी भाई और इस्लामी बहनें जो अपनी ज़बान को नेकी की दावत, सुन्नत भरे बयान और ज़िक्र दुरूद में लगाए रखते हैं। मुसलमान की हाजत रवाई करना कार्य सवाब है, नीज बीमार या परेशान मुसलमान को तसल्ली देना भी ज़बान का अजीम शान इस्तेमाल है। चुनाचे हजरत अब्दुल्ला इबन उमर रदी अल्लाह अन्हुमा और हजरत अबू हुरैरा रदी अल्लाह अन्ह से रिवायत है, दोनों फरमाते हैं, जो अपने किसी मुसलमान भाई की हाजत रवाई के लिए जाता है, अल्लाह पाक उस पर 75,000 मलाइका के जरिए साया फरमाता है और वो फरिश्ते उसके लिए दुआ करते हैं और वो फारिग होने तक रहमत में गौता जन रहता है और जब वो इस काम से फारिग हो जाता है तो अल्लाह पाक उसके लिए एक हज और एक उम्रे का सवाब लिखता है और जिसने मरीज की इयादत की अल्लाह पाक उस पर 75,000 मलाइका के जरिए साया फरमाएगा और घर वापस आने तक उसके हर कदम उठाने पर उसके लिए एक नेकी लिखी जाएगी और उसके हर कदम रखने पर उसका एक गुनाह मिटा दिया जाएगा और एक दर्जा बुलंद किया जाएगा। जब वो मरीज के साथ बैठेगा तो रहमत उसे ढांप लेगी और अपने घर वापस आने तक रहमत उसे ढांपे रहेगी। जन्नत के दो जोड़े। जब किसी का बच्चा बीमार हो जाए, कोई बेरोजगार या कर्जदार हो जाए, हादसे का शिकार हो जाए, चोर या डाकू माल लेकर फरार हो जाए, कारोबार में नुकसान से हम किनार हो जाए, कोई चीज गुम हो जाने के सबब बेकरार हो जाए, अलगरज किसी तरह की भी परेशानी से दूचार हो जाए, उसकी दिलजोई के लिए ज़बान चलाना बहुत बड़े सवाब का काम है। चुनाचे हजरत सैयदना जाबिर रदी अल्लाह अन्ह से रिवायत है कि अपने रब से हम गुनाहगारों को बख्शवाने वाले प्यारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो किसी गमजदा शख्स से ताज़ियत करेगा अल्लाह पाक उसे तकवा का लिबास पहनाएगा और रूहों के दरमियान उसकी रूह पर रहमत फरमाएगा और जो किसी मुसीबत ज़दा से ताज़ियत करेगा अल्लाह पाक उसे जन्नत के जोड़ों में से दो ऐसे जोड़े पहनाएगा जिनकी कीमत सारी दुनिया भी नहीं हो सकती। या खुदा सदका नबी का बख्श मुझको बेहिसाब, नज़ाओ कब्रो हश्र में मुझको ना देना कुछ अदाब। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद, तूबू इलल्लाह अस्तग़फिरुल्लाह। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद। गीबत सुनना भी हराम है। अल्लाह पाक के प्यारे प्यारे आखिरी नबी मक्की मदनी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने गाना गाने और गाना सुनने से और गीबत करने और गीबत सुनने से और चुगली करने और चुगली सुनने से मना फरमाया। हज़रत अल्लामा अब्दुर्रऊफ़ मुनावी रहमतुल्लाहि अलैह फरमाते हैं, गीबत सुनने वाला भी गीबत करने वालों में से एक होता है। गीबत में शिरकत के तमाम अंदाज गुनाह हैं। गीबत सुनने पर खुश होना और उसकी तरह तवज्जो से कान लगाना, दिलचस्पी लेते हुए हाँ हूँ हैं जी वगैरह आवाज़ें निकालना भी गीबत है। गीबत सुनने वाले की इस हरकत से गीबत करने वाले को मजीद तकवियत मिलती है और वो मजीद बढ़ चढ़ कर गीबत करता है। इसी तरह गीबत सुनकर खुशी और ताज्जुब का इजहार भी गुनाह है। मसलन हैरत के साथ कहना, अरे ये ऐसा शख्स है, मैं तो इसको अच्छा आदमी समझता था। दिलचस्पी के साथ गीबत सुनने, ताज्जुब का इजहार करने, हाँ में हाँ मिलाने के अंदाज में सर हिलाने वगैरह में गीबत करने वाले की पसीराई और हौसला अफजाई का सामान है, बल्कि ऐसे मौके पर बिला इजाज़त शरई खामोश रहने वाला भी गीबत में शरीक ही माना जाएगा। बादशाह की सड़ी हुई लाश एक मरतबा कुछ लोगों ने हज़रत मैमून रहमतुल्लाहि अलैह के सामने एक बादशाह की बुराइयां बयान करना शुरू कर दी। आप रहमतुल्लाहि अलैह खामोशी से सुनते रहे, खुद इसके बारे में कोई अच्छी या बुरी बात नहीं की। जब रात सोए तो ख्वाब में देखा कि उसी बादशाह की सड़ी हुई बदबूदार लाश आप रहमतुल्लाहि अलैह के सामने रखी है और एक आदमी कह रहा है इसे खाओ। फरमाया, मैं इसे क्यों खाऊं? उसने जवाब दिया, इसलिए कि तुम्हारे सामने इस बादशाह की गीबत की गई थी। फरमाया, मगर मैंने तो इसके बारे में कोई अच्छा या बुरा कलाम नहीं किया। जवाब मिला, लेकिन तुम इसकी गीबत सुनने पर रिजामंद थे। हजरत हज़म रहमतुल्लाहि अलैह फरमाते हैं, हज़रत मैमून रहमतुल्लाहि अलैह खुद किसी की गीबत करते ना अपने सामने किसी को गीबत करने देते, बल्कि अगर कोई गीबत करने की कोशिश करता तो उसे मना फरमा देते। अगर वो बाज आ जाता तो ठीक, वरना आप रहमतुल्लाहि अलैह वहाँ से उठ खड़े होते। सियासी तबसरों की बैठकें। ए आशिकाने रसूल, इस शिकायत से मालूम हुआ कि सियासी कायदीन अरबाब इख्तदार और हुक्मरान तबके की गीबत की भी खुली छूट नहीं। सद करोड़ अफसोस, आजकल शायद ही हमारी कोई निशिस्त ऐसी हो जिसमें किसी सियासी लीडर या वजीर या कौमी या सूबाई असम्बली के किसी रुकन की इज्जत की धज्जियाँ ना उड़ाई जाती हों। कभी वजीर आज़म हदफ तनकीद होता है तो कभी सदर, कभी वजीर आला की शामत आती है तो कभी गवर्नर की। मुख्तलिफ लोगों के मुतालिक नाम बनाम जोरदार मनफी यानी नेगेटिव बहसें की जाती हैं, जी भर कर कीचड़ उछाला जाता और एक से एक बुरे नाम रखे जाते। गौर से सुनिए, रब कायनात पारा 26 सूरतुल हुजरात आयत नंबर 11 में इरशाद फरमाता है, वला तनाबजू बिल अलकाब, तर्जमा कंजुल ईमान, और एक दूसरे के बुरे नाम ना रखो। फिरिश्ते लानत करते हैं। आशिकान रसूल की मदनी तहरीक दावत इस्लामी के मकतबतुल मदीना की किताब आंसुओं का दरिया सफ़ा 246-247 पर यह हदीस पाक लिखी है। हज़रत सईद बिन आमिर रदी अल्लाहु अन्हु से रिवायत है कि नूर के पैकर तमाम नबियों के सरवर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद हकीकत बुनियाद है, जिसने किसी मुसलमान को उसके नाम के अलावा किसी लफ्ज़ यानी बुरे नाम से पुकारा उस पर मलाइका यानी फरिश्ते लानत भेजते हैं। अखबारी खबरों का हाल बेहाल। मन चले नौजवानों की अक्सर मंडलियों टोलियों और बड़े बूढ़ों की कसीर बैठकों में हुक्मरान और सियासी लीडरों के बारे में गीबत तोहमतों बदगुमानियों ऐबदरियों का वो मनहूस सिलसिला चलता है कि अलमान वल हफीज। फिर सितम बालाए सितम ये कि दलील भी किसी के पास कुछ नहीं होती। शायद कोई कहे कि क्यों नहीं, हमने फला अखबार में पढ़ा था। अब बिलफर्ज़ वो अखबार फिल्मी अदाकाराओं की फोहश अदाओं की तस्वीरों से भरपूर इश्तिहारों गंदी हरकतों के जज्बात भड़काने वाली सेक्स अपीलिंग खबरों छुपकर गुनाह करने वालों की बिला ज़रूरत शरई आबरू रेजियों हुक्मरानों सियासतदानों और माशरे के हर तबके के मुसलमानों की तसलीलों तोहमतों और इल्ज़ाम तराशियों और मरे हुए मुसलमानों तक की गीबतों से भरपूर रहता हो तो मेरे ख्याल में अगर कोई वलीयुल्लाह भी गीबतों और गुनाहों भरी खबरों से भरपूर और बेपर्दा औरतों की तस्वीरों से मामूर ऐसा अखबार पढ़ने में मशगूल हो तो शायद अपनी विलायत ना बचा पाए। बुराइयों से सरशार किसी ऐसे अखबार में छुपी हुई ऐब दरियों और गीबतों भरी खबर को दलील कैसे बनाया जा सकता है? अगर खबर सच्ची भी थी तब भी बिला मसलहत शरई किसी मुसलमान की बुराई छापने और बयान करने और इस तरह की गुनाहों भरी खबर बिला इजाज़त शरई पढ़ने की शरीयत ने कब इजाज़त दी है? इसी को तो इस्लाम ने ऐब दरी और गीबत करार देकर उसकी भरपूर अंदाज में हौसला शिकनी फरमाई है। कुत्तों की तरह काटते और नोचते होंगे। बहरहाल ऐसी सोहबतों और बैठकों को तर्क करना ज़रूरी है जिनमें गुनाहों भरी बहसें छिड़ती, हालात हाजरा पर फजूल तबसरे होते, मुसलमानों की इज्जतें पामाल होती और खूब गीबतें की जाती हैं। आशिकान रसूल की मदनी तहरीक दावत इस्लामी के मकतबतुल मदीना की किताब आंसुओं का दरिया सफ़ा 253 पर है। एक बुजुर्ग रहमतुल्लाह अलैह फरमाते हैं कि जब क़यामत का दिन आएगा तो अल्लाह पाक की नाफरमानी के लिए मिलकर बैठने वाले और गुनाहों पर एक दूसरे की मदद करने वाले जमा होंगे, फिर वो घुटनों के बल खड़े होंगे और एक दूसरों को कुत्तों की तरह काटते और नोचते होंगे। ये वो बदनसीब होंगे जो बग़ैर तौबा किए दुनिया से रुखसत हुए होंगे। मैं फालतू बातों से रहूं दूर हमेशा, चुप रहने का अल्लाह सलीका तो सिखा दे। दुआए कुनूत पढ़ने वाले अपना वादा निभाएं। ए आशिकाने आला हजरत, बुरी सोहबतों से बचना बेहद ज़रूरी है वरना आखिरत तबाह हो सकती है। मेरे आका आला हजरत इमाम अहले सुन्नत इमाम अहमद रज़ा ख़ान रहमतुल्लाही अलैह फरमाते हैं, शरीयत मुताहरा ने नमाज में कोई जिक्र ऐसा नहीं रखा है जिसमें सिर्फ ज़बान से लफ्ज़ निकाले जाएं और माना मुराद ना हो। तो आपकी याद दहानी के लिए अर्ज़ है कि नमाज वितर में आप ये दुआए कुनूत तो पढ़ते ही होंगे जिसमें है व नखलउ व नतरुकु मैं यफजुरुक, यानी या अल्लाह हम अलग करते हैं और छोड़ते हैं उसको जो तेरी नाफरमानी करे। अगर आज से पहले माना मालूम नहीं थे तो चलिए अब पता चल गया, लिहाजा अपने रब करीम से किए जाने वाले रोज़ रोज़ के इस वादे को अब अमली जामा पहना ही दीजिए। और नमाज ना पढ़ने वालों गालियों बदगुमानियों तोहमतों गीबतों चुगलियों और तरह तरह से नाफरमानियों में मुलविस रहने वालों फासिकों और फाजिरों की बैठकों और उनकी सोहबतों से तौबा कर लीजिए। और कुरान करीम भी ऐसों की सोहबत से मना फरमाता है, जैसा कि पारा 7 सूरतुल अनआम आयत नंबर 68 में इरशाद होता है, वइम्मा युंसियन्नक शैतानु फला तक़उद बादज़्ज़िक्रा मअल क़ौमिज़्ज़ालिमीन। तर्जमा कंज़ुल ईमान, और जो कहीं तुझे शैतान भुलावे तो याद आए पर जालिमों के पास ना बैठ। तफ़सीरात अहमदिया में इस आयत मुबारक के तहत लिखा है, यहाँ ज़ालिमीन से मुराद काफिरीन मुब्तदेईन यानी गुमराह बददीन और फासिकीन हैं। नेकी की दावत देने के लिए फासिकों के पास जाना जायज़ है। जो इस्लामी भाई मुत्तकी परहेज़गार हो वो यारी दोस्ती में नहीं बल्कि सिर्फ नेकी की दावत की हद तक नाफरमानों और बिगड़े हुए लोगों के साथ बैठ सकता है। चुनाचे पारा 7 सूरतुल अनआम आयत नंबर 69 में रब्बुल इबाद इरशाद फरमाता है, वमा अललदीन यत्तकून मिन हिसाबिहिम मिन शैइन वलाकिन ज़िक्रा लअल्लहुम यत्तकून। तर्जमाए कंज़ुल ईमान, और परहेजगारों पर उनके हिसाब से कुछ नहीं, हाँ नसीहत देना शायद वो बाज आ जाएं। सदरुल फाजिल मौलाना सैयद मोहम्मद नईमुद्दीन मुरादाबादी रहमतुल्लाहि अलैह खज़ाने इरफान में इस आयत करीमा के तहत फरमाते हैं, इस आयत से मालूम हुआ कि पंदो नसीहत और इजहार हक के लिए उनके पास बैठना जायज़ है। हुज्जाज बिन यूसुफ की गीबत से भी परहेज, हमारे बुजुर्गान दीन रहमतुल्लाहि अलैहिम को गीबत के मामले में अल्लाह करीम का इस कदर डर रहता था कि जिनके जुल्म व सितम की दास्तानें मशहूर व मारूफ होती उनका भी बिला ज़रूरत शरई तस्करा करने से बचते रहते। जैसा कि हज़रत अल्लामा اسماعیل حقی رحمت اللہ علیہ فرماتے ہیں، حضرت امام محمد ابن سیرین رحمت اللہ علیہ سے عرض کی گئی، کیا بات ہے کہ آپ نے کبھی بھی حجاج بن یوسف کے بارے میں وہ لفظ نہیں بولے، یعنی اسے برا بھلا نہیں کہا؟ فرمایا، یعنی میں اللہ پاک کی خفیہ تدبیر سے ڈرتا ہوں، کہیں ایسا نہ ہو کہ قیامت کے دن اللہ پاک توحید کی برکت سے اسے تو چھوڑ دے، یعنی چونکہ وہ مسلمان تھا لہذا اس نسبت کے سبب اپنے فضل و کرم سے اسے بے حساب بخش دے اور مجھے اس کی غیبت کرنے کی وجہ سے عذاب میں مبتلا فرما دے۔ تین عیوب کی نحوست کی عبرتناک حکایت۔ اے عاشقان رسول، اللہ پاک بے نیاز ہے، اس کی خفیہ تدبیر کس کے بارے میں کیا ہے وہ کوئی نہیں جانتا، لہذا کوئی مسلمان خواہ کتنا ہی بڑا گناہگار ہو اس کے بارے میں ہم یہ نہیں کہہ سکتے کہ یہ ضرور جہنم ہی میں جائے گا۔ جب اس کی تدبیر غالب آتی ہے تو بڑے بڑوں کی وہ پکڑ ہو جاتی ہے کہ الامان والحفیظ۔ عاشقان رسول کی مدنی تحریک کے مکتبۃ المدینہ کے رسالے برے خاتمے کے اسباب 31 صفحات صفحہ 5 پر ہے، منہاج العابدین میں ہے۔ حضرت سیدنا فضیل بن عیاض رحمت اللہ علیہ اپنے ایک شاگرد کی نزا کے وقت تشریف لائے اور اس کے پاس بیٹھ کر سورہ یاسین شریف پڑھنے لگے تو شاگرد نے کہا، سورہ یاسین پڑھنا بند کر دو۔ پھر آپ رحمت اللہ علیہ نے اسے کلمہ شریف کی تلقین فرمائی۔ مرنے والے کو یہ نہ کہا جائے کہ کلمہ پڑھ، بلکہ تلقین کا صحیح طریقہ یہ ہے کہ سکرات والے کے پاس بلند آواز سے کلمہ شریف کا ورد کیا جائے تاکہ اسے بھی یاد آ جائے۔ وہ بولا، میں ہرگز یہ کلمہ نہیں پڑھوں گا، میں اس سے بیزار ہوں۔ بس انہی الفاظ پر اس کی موت واقع ہو گئی۔ حضرت فضیل رحمت اللہ علیہ کو اپنے شاگرد کے برے خاتمے کا سخت صدمہ ہوا، 40 روز تک اپنے گھر میں بیٹھے روتے رہے۔ 40 دن کے بعد آپ رحمت اللہ علیہ نے خواب میں دیکھا کہ فرشتے اس شاگرد کو جہنم میں گھسیٹ رہے ہیں۔ آپ رحمت اللہ علیہ نے اس سے پوچھا، کس سبب سے اللہ پاک نے تیری معرفت سلب فرما لی؟ میرے شاگردوں میں تیرا مقام تو بہت اونچا تھا۔ اس نے جواب دیا، تین عیوب کے سبب، نمبر 1 چغلی، نمبر 2 حسد، نمبر 3 شراب نوشی۔ ایک بیماری سے شفا پانے کی غرض سے طبیب کے مشورے پر ہر سال شراب کا ایک گلاس پیتا تھا۔ نزاع میں کفر بکنے کا شرعی مسئلہ۔ پیارے پیارے اسلام بھائیوں، خوف خدا سے لرز اٹھیے اور گھبرا کر اپنے معبود برحق کو راضی کرنے کے لیے اس کی بارگاہ بے کس پناہ میں جھک جائیے۔ آہ، چغلی، حسد اور شراب نوشی کے سبب ولی کامل کا شاگرد کفریہ کلمات بول کر مرا۔ یہاں ایک ضروری مسئلہ سمجھ لیجئے، چنانچہ صدر الشریعہ بدر الطریقہ حضرت علامہ مولانا مفتی محمد امجد علی اعظمی رحمت اللہ علیہ فرماتے ہیں، مرتے وقت معاذ اللہ اس کی زبان سے کلمہ کفر نکلا تو کفر کا حکم نہ دیں گے کہ ممکن ہے موت کی سختی میں عقل جاتی رہی ہو اور بے ہوشی میں یہ کلمہ نکل گیا۔ اکثر خطائیں زبان سے ہوتی ہیں۔ پیارے اسلامی بھائیوں، واقعی غلط چلنے والی زبان انسان کو بہت پریشان کرتی ہے۔ انسان اسی زبان سے گالیاں نکال کر، جھوٹ بول کر، غیبتیں کر کے، چگلیاں کھا کر اپنی آخرت کو داؤ پر لگاتا ہے۔ اس زبان کی آفتوں سے اللہ پاک کی پناہ مشہور صحابی حضرت عبداللہ بن مسعود رضی اللہ عنہ سے روایت ہے کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، انسان کی اکثر خطائیں اس کی زبان سے ہوتی ہیں۔ روزانہ صبح و آدھا زبان کی خوشامد کرتے ہیں۔ حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے، جب انسان صبح کرتا ہے تو اس کے تمام اعضا زبان کے سامنے عاجزانہ یہ کہتے ہیں کہ ہمارے بارے میں اللہ پاک سے ڈر، کیونکہ ہم تجھ سے ہی وابستہ ہیں، اگر تو سیدھی رہے گی تو ہم سیدھے رہیں گے اور اگر تو ٹیڑھی ہو گئی تو ہم بھی ٹیڑھے ہوں۔ جو دل میں ہوتا ہے وہی زبان پر آتا ہے۔ مشہور مفسر قرآن حکیم الامت حضرت مفتی احمد یار خان رحمت اللہ علیہ اس حدیث پاک کے تحت فرماتے ہیں، نفع و نقصان، راحت و آرام، تکالیف و آلام میں اے زبان ہم تیرے ساتھ وابستہ ہیں، اگر تو خراب ہوگی ہماری شامت آ جاوے گی، تو درست ہوگی ہماری عزت ہوگی، خیال رہے زبان دل کی ترجمان ہے، اس کی اچھائی برائی دل کی اچھائی برائی کا پتہ دیتی ہے۔ زبان کی بے احتیاطی کی آفتیں، پیارے پیارے اسلامی بھائیو، واقعی زبان اگر ٹیڑھی چلتی ہے تو بعض اوقات فسادات برپا ہو جاتے ہیں۔ اسی زبان سے اگر مرد اپنی بیوی کو طلاق کہہ دے تو کئی صورتوں میں طلاق مغلظہ واقع ہو جاتی ہے۔ اسی زبان سے اگر کسی کو برا بھلا کہا اور اس کو طیش یعنی غصہ آ گیا تو بعض اوقات قتل و غارت گری تک نوبت پہنچ جاتی ہے۔ اسی زبان سے اگر کسی مسلمان کو بلا اجازت شرعی ڈانٹ دیا اور اس کی دل آزاری کر دی تو یقیناً اس میں گناہ گاری اور جہنم کی حقداری ہے۔ طبرانی شریف کی روایت میں ہے، سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے، جس نے بلا وجہ شرعی کسی مسلمان کو ایذا دی اس نے مجھے ایذا دی، اور جس نے مجھے ایذا دی اس نے اللہ پاک کو ایذا دی۔ ہمیشہ کی رضا و ناراضی، حضرت بلال بن حارث رضی اللہ عنہ روایت کرتے ہیں، سلطان دو جہان صلی اللہ علیہ وآلہ وسلم کا فرمان حقیقت نشان ہے، کوئی شخص اچھی بات بول دیتا ہے اس کی انتہا نہیں جانتا، اور اس کی وجہ سے اس کے لیے اللہ پاک کی رضا اس دن تک کے لیے لکھی جاتی ہے جب وہ اس سے ملے گا۔ اور ایک آدمی بری بات بول دیتا ہے جس کی انتہا نہیں جانتا، اللہ پاک اس کی وجہ سے اپنی ناراضی اس دن تک لکھ دیتا ہے جب وہ اس سے ملے گا۔ پہلے تولو پھر منہ سے بولو، مشہور مفسر قرآن حکیم الامت حضرت مفتی احمد یار خان رحمت اللہ علیہ اس حدیث پاک کے تحت فرماتے ہیں، یعنی بعض اوقات آدمی کوئی بات ایسی بری بول دیتا ہے جس سے رب کریم ہمیشہ کے لیے ناراض ہو جاتا ہے، لہذا انسان کو چاہیے کہ بہت سوچ سمجھ کر بات کیا کرے۔ حضرت علقمہ رضی اللہ عنہ فرمایا کرتے تھے کہ مجھے بہت سی باتوں سے بلال ابن حارث رضی اللہ عنہ کی مذکورہ حدیث روک دیتی ہے، یعنی میں کچھ بولنا چاہتا ہوں کہ یہ حدیث سامنے آ جاتی ہے اور میں اس خوف سے خاموش ہو جاتا ہوں کہ کہیں ایسی بات منہ سے نہ نکل جائے جس کی وجہ سے اللہ کریم ہمیشہ کے لیے مجھ سے ناراض ہو جائے۔ قفل مدینہ لگانے ہی میں عافیت ہے، اے عاشقان رسول، بے سوچے سمجھے بول پڑنا بے حد خطرناک نتائج کا حامل ہو سکتا اور اللہ پاک کی ہمیشہ ہمیشہ کی ناراضی کا باعث بن سکتا ہے۔ یقیناً زبان کا قفل مدینہ لگانے یعنی اپنے آپ کو غیر ضروری باتوں سے بچانے ہی میں عافیت ہے۔ خاموشی کی عادت ڈالنے کے لیے کچھ نہ کچھ گفتگو لکھ کر یا اشارے سے کر لیا کرنا بے حد مفید ہے، کیونکہ جو زیادہ بولتا ہے عموماً خطائیں بھی زیادہ کرتا ہے، راز بھی فاش کر ڈالتا ہے۔ غیبت و چغلی اور عیب جوئی جیسے گناہوں سے بچنا بھی ایسے شخص کے لیے بہت دشوار ہوتا ہے، بلکہ بک بک کا عادی بعض اوقات معاذ اللہ کفریات بھی بک ڈالتا ہے۔ دل کی سختی کا انجام، اللہ الرحمن ہم پر رحم فرمائے اور ہماری زبان کو لگام نصیب کرے کہ یہ ذکر اللہ سے غافل رہ کر فضول بول بول کر دل کو بھی سخت کر دیتی ہے۔ اللہ غنی کے پیارے نبی مکی مدنی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے، فحش گوئی سخت دلی سے ہے اور سخت دلی آگ میں سے ہے۔ بک بک کی عادت کفر میں ڈال سکتی ہے، مشہور مفسر قرآن حکیم الامت حضرت مفتی احمد یار خان رحمت اللہ علیہ اس حدیث پاک کے تحت فرماتے ہیں، یعنی جو شخص زبان کا بے باک ہو کہ ہر بری بھلی بات بے دھڑک منہ سے نکال دے تو سمجھ لو کہ اس کا دل سخت ہے، اس میں حیا نہیں۔ سختی وہ درخت ہے جس کی جڑ انسان کے دل میں ہے اور اس کی شاخ دوزخ میں۔ ایسے بے دھڑک انسان کا انجام یہ ہوتا ہے کہ وہ اللہ رسول کی بارگاہ میں بھی بے ادب ہو کر کافر ہو جاتا ہے۔ جی چاہتا ہے خوب گناہوں پہ میں روؤں، افسوس مگر دل کی قساوت نہیں جاتی۔ صلو علی الحبیب صلی اللہ علی محمد، توبو الی اللہ استغفر اللہ۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ فرمان امیر اہل سنت دامت برکاتہم العالیہ، جب بھی بولیں اچھا بولیں، کہ میٹھے بول میں ایسا جادو ہے کہ نافرمان و باغی اطاعت گزار ہو جاتے ہیں۔